أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألهاكم التكاثر حتى زرتم المقابر كلا سوف تعلمون ثم كلا سوف تعلمون كلا لو تعلمون علم اليقين لترون الجحيم ثم لترونها عين اليقين ثم لتسألن يومئذ عن النعيم آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين اما بعد بزرگان محترم اور برادران عزیز السلام علیکم ورحمۃ اللہ تعالی وبرکاتہ یہ سورہ تکاثر کی آیات ہیں جو میں نے ابھی آپ کے سامنے تلاوت کی ہیں اور یہ سورت ان سورتوں میں سے ہے جو بکثرت لوگوں کو یاد بھی ہوتی ہیں نمازوں میں بھی پڑھی جاتی ہیں اس کی تھوڑی سی تشریح آپ حضرات کی خدمت میں اس وقت پیش کرنا چاہتا ہوں اللہ تبارک و تعالی اپنے رضا کامل کے مطابق تشریح کی توفیق عطا فرمائے پہلے اس کا ترجمہ کرتا ہوں اللہ جل جلالہ اس سورت میں فرماتے ہیں کہ تمہیں ایک ایسی چیز ہے جس نے غفلت میں ڈالا ہوا ہے یہ ساری انسانوں سارے انسانوں کو خطاب ہے اور خاص طور سے مسلمانوں کو کہ تمہیں غفلت میں ڈالا ہوا ہے ایک دوسرے سے زیادہ بڑھنے کی کوشش ہے اس نے غفلت میں ڈالا ہوا ہے تمہیں اور اسی غفلت کی حالت میں اور ایک دوسرے سے آگے بڑھنے کی کوشش میں تم قبرستان پہنچ جاتے ہو حتی زرتم المقابر یہاں تک کہ تم قبرستانوں میں پہنچ جاتے ہو یعنی ایک ہمارے طرز عمل کے اوپر اللہ تبارک و تعالی نے تنبیہ فرمائی ہے کہ تم دن رات اس کوشش میں لگے ہوئے ہو کہ زیادہ سے زیادہ مال جمع کر لوں زیادہ سے زیادہ دولت جمع کر لوں زیادہ سے زیادہ مزے اڑا لوں زیادہ سے زیادہ راحتیں حاصل کر لوں اس کوشش نے تمہیں غفلت میں ڈالا ہوا ہے یہاں تک کہ اسی کوشش میں لگے لگے تم قبرستانوں میں پہنچ جاتے ہو پھر آگے باری تعالیٰ فرماتے ہیں کلا کے معنی ہے ہرگز نہیں یعنی تمہیں ہرگز ایسا نہیں کرنا چاہیے سوف تعلمون وہ وقت دور نہیں ہے جب تمہیں حقیقت کا علم ہو جائے گا یعنی اس حقیقت کا علم ہو جائے گا کہ جس دولت کو جس راحت کو جس مزے کو تم دنیا کے اندر اپنا سب کچھ سمجھے ہوئے تھے اس کی حقیقت کیا تھی سوف تعلمون پھر دوبارہ دوہرائے ایسی بات کو ثم کلا ہم دوبارہ کہتے ہیں کہ ہرگز ایسا نہیں کرنا چاہیے ان قریب وہ وقت آ رہا ہے جبکہ تمہیں علم ہو جائے گا ان تمام دولتوں کا ان تمام راحتوں کا کہ کیا ان کا انجام ہونا ہے ثم کلا سوف تعلمون کلا پھر تیسری مرتبہ فرمایا کلا ہرگز نہیں کرنا چاہیے ایسا کلا سوف تعلمون ثم کلا سوف تعلمون کلا لو تعلمون علم الیقین ہرگز نہیں کرنا چاہیے بلکہ تمہیں اگر علم ہو جائے یقینی علم تو کہے کا کہ لتربن الجحیم تم جہنم کو آنکھوں سے دیکھو گے جہنم کو دوزخ کو اپنی آنکھوں سے دیکھو گے اس کے دو مطلب ہیں ایک یہ کہ آخرت میں جا کر تم اپنی آنکھوں سے دیکھ لو گے کہ دوزخ کیا چیز ہوتی ہے اور دوسرے معنی یہ ہے کہ اگر تمہیں ایمان کا یقین حاصل ہو جائے تو تمہیں جہنم اپنی آنکھوں سے نظر آئے گی یعنی اپنے جو گناہ کر رہے ہو ان گناہ کا نتیجہ تمہیں آنکھوں سے نظر آئے گا اور آنکھوں سے سمجھ لو گے کہ میں یہ کام جو کر رہا ہوں یہ جہنم کا کام کر رہا ہوں لَتَرَوُنَّ الْجَحِيمَ ثم لتسألن يومئذ عن النعيم پھر اس دن तुमसे पूछा जाएगा उन नेमतों के बारे में जो हमने तुम्हें दुनिया में अता की थी. दुनिया के अंदर तुम्हें खाने को दिया था, तुम्हें पहनने को दिया था, तुम्हें ओढ़ने को दिया था, तुम्हें रहने को मकान दिया था, और दुनिया की आसाइशें अता फरमाई थी. आंखें दी थी देखने के लिए, कान दिए थे सुनने के लिए, नाक दी थी सूंघने के लिए, जबान दी थी बोलने के लिए. ये सारी नेमतें जो हमने तुम्हें दी थी, उनमें से एक एक नेमत के बारे में तुमसे आखिरत में सवाल होगा कि तुमने इन नेमतों का क्या हक अदा किया. यह है इस सूरत का तर्जमा. बुनियादी बात जो फरमाई गई है इस सूरत के अंदर, वो है दर हकीकत हम सब लोगों को अच्छी तरह समझने की, और अच्छी तरह समझकर उसका उसको अपने अमल में लाने की. अल्लाह ताला हमें तौफीक अता फरमाए. वो ये जुमला है कि तुम्हें गफलत में डाला हुआ है. किस चीज ने गफलत में डाला हुआ है? ज्यादा से ज्यादा चीजें इकट्ठी करने में तुम लगे हुए हो. यानी तुम्हारी सुबह से लेकर शाम तक की जिंदगी और सारी दौड़ धूप इस काम में लगी हुई है कि मुझे ज्यादा पैसे मिल जाएं, ज्यादा मेरी दौलत हो जाए, ज्यादा मेरा बैंक बैलेंस हो जाए, ज्यादा मेरी राहत के असबाब मुहैया हो जाएं, अच्छा मैं मकान बना लूं, अच्छा फर्नीचर उसमें डाल लूं, अच्छी गाड़ी मुझे मिल जाए. हर चीज के अंदर कसरत ज्यादती का शौक तुम्हारे दिलो दिमाग पर छाया हुआ है, और उसने तुम्हें गफलत में डाला हुआ. गफलत में किस चीज से? गफलत में तुम्हारी जिंदगी के असल मकसद से गफलत. यानी तुम्हें सोचना यह चाहिए था कि दुनिया इस तरह चली आ रही है कि आदमी इसमें पैदा होता है, बच्चा होता है, खेल कूद में लगता है, फिर जवान होता है, जवानी के अंदर उसके ख्वाहिशात, उसके जज्बात, उसके ख्यालात, उसका शौक मुख्तलिफ हो जाता है, फिर अधेड़ उम्र को पहुंचता है, अधेड़ उम्र के बाद बुढ़ापा आता है, बुढ़ापा आने के बाद फिर आखिर को दुनिया से रुखसत हो जाता है. कोई इंसान ऐसा नहीं है जो हमेशा रहने के लिए आया हो. इस बात पर सारी दुनिया का इत्तेफाक है, चाहे वो मुसलमान हो या गैर मुस्लिम हो, मुल्हिद हो या बेदीन हो, वो जानता है कि एक दिन मरना है. तो जब तुम आंखों से देख रहे हो कि ये इंसान जो भी आ रहा है वो दुनिया में आर्जी तौर पर आ रहा है, जाने वाला है यहां से, तो उसका कोई मकसद होना चाहिए. ये एक सफर है, और जब भी कोई शख्स सफर पर रवाना होता है तो उसके सामने एक मकसद होता है कि मैं फलां काम के लिए सफर पर जा रहा हूं. तो ये दुनिया जो है, ये भी दुनिया की जिंदगी एक सफर है, और इसी सफर की मंजिलें तुम तय करते चले जाते हो, चलते जाते हो, यहां तक के दुनिया से रुखसत हो जाते हो. तो कोई मकसद होना चाहिए इसका, इस जिंदगी का. अगर मकसद सिर्फ यह है कभी खा लिया और पी लिया, सो गए और ज्यादा से ज्यादा आराम हासिल कर लिया, तो तुम में और जानवरों में क्या फर्क? जानवर भी खाते हैं, पीते हैं, जानवरों को भी अल्लाह तबारक व ताला रिज़्क़ अता फरमाते हैं, जानवरों को भी अल्लाह तबारक व ताला बेहतरीन लिबास देते हैं. उनके लिबास ऐसे ऐसे लिबास है कि उनको इंसान कीमती लिबास समझता है, बहुत बड़े कीमत देकर वो हासिल करता है, और अपने को अपने आप को पर फख्र करता है कि मैंने वो लिबास पहना, वो अल्लाह ताला ने उनको मुफ्त दे रखा है. तो खाना उनका, पीना उनका, रिज़्क़ उनका, लिबास उनका, सब कुछ अल्लाह ताला ने उनको अता फरमा रखा है. वो अगर जिंदगी का मकसद यही था तो फिर तुम असफल मखलूकात कैसे बन गए, और फिर अल्लाह ताला ने इन सारी जानवरों को तुम्हारे लिए मुसक्खर कैसे कर दिया? एक छोटे से छोटा बच्चा जो है वो घोड़े के मुंह में लगाम डालकर उसको जहां चाहता है ले जाता है, कभी घोड़ा पलटकर ये नहीं पूछता कि मैं तुमसे ज्यादा ताकतवर हूं, तुम मेरे ऊपर सवारी करते हो, मुझे खिदमत में लगाते हो, मैं तो मुझे चाहिए कि तुम्हारी खिदमत हासिल करूं, कि तुम कमजोर हो, मैं ताकतवर हूं. तो तुम्हारे और जानवरों में और कोई फर्क है नहीं सिवाय इसके कि उनका एक मकसद है जिंदगी, खाना पीना ओढ़ना बिछाना है, मर जाना है. लेकिन इंसान का मकसद है जिंदगी कुछ और है. वो क्या है? वो कुरान करीम में दूसरी आयत में बयान फरमाया وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ, میں نے جنات اور انسانوں کو کسی اور کام کے لیے نہیں, صرف اس لیے پیدا کیا ہے کہ میری عبادت کریں, میری بندگی کریں, اس لیے پیدا کیا ہے. اور اسی بندگی کی وجہ سے اللہ تبارک و تعالی نے انسان کو ساری مخلوقات میں افضل اور اشرف قرار دیا, اشرف المخلوقات انسان ہے. اور اللہ تبارک و تعالی نے مخدوم بنا دیا ساری کائنات کا, اس کو سورج اس کی خدمت کر رہا ہے, چاند اس کی خدمت کر رہا ہے, ہوائیں اس کی خدمت کر رہی ہیں, سمندر اس کی خدمت کر رہے ہیں, دریا اس کی خدمت کر رہے ہیں, ساری دنیا کی مخلوقات اس کی خدمت کر رہی ہیں, افضل المخلوقات اللہ نے بنایا. تو مجھے لطیفہ یاد آ گیا کہ ایک شخص نے حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ سے مسئلہ پوچھا کہ میں ایک دن بیٹھا ہوا تھا اپنی بیوی کے ساتھ, ایسی ہنسی مذاق کر رہا تھا, تو اسی ہنسی مذاق میں میرے منہ سے یہ نکل گیا کہ اگر تم چاند سے زیادہ حسین نہ ہو تو تمہیں طلاق, اگر چاند سے زیادہ حسین نہ ہو تو تمہیں طلاق. اب وہ کہہ تو دیا زبان سے, لیکن اب پریشان ہوا کہ یا اللہ میں کیسے ثابت کروں کہ میری بیوی جو ہے وہ چاند سے زیادہ حسین ہے, تو یہ تو بات ایسا لگتا ہے کہ طلاق پڑ گئی. تو حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کے پاس پہنچے اور جا کے کہا کہ حضرت مجھ سے ایسا کلمہ منہ سے نکل گیا ہے, تو کیا میری بیوی کو طلاق ہو گئی, میرے لیے حرام ہو گئی؟ تو حضرت نے جواب میں فرمایا کہ نہیں نہیں, کوئی حرام نہیں ہوئی, تمہاری بیوی انسان ہے, اور قرآن نے کہا لقد خلقنا الانسان فی احسن تقویم, ہم نے انسان کو سب سے زیادہ حسین صورت میں پیدا کیا ہے, امام میں پیدا کیا ہے. لہذا کوئی بظاہر دیکھنے میں کیسی بھی ہو عورت, لیکن وہ چاند سے زیادہ پھر بھی حسین ہے, اس واسطے کہ اللہ تعالیٰ نے اس کو فضیلت عطا فرمائی ہے, اس کو جو حسن عطا فرمایا وہ اللہ تعالیٰ کا عطا فرمودہ. تو اس نے پوری کائنات کو خدمت پر لگا دیا ہے اللہ تبارک و تعالیٰ نے انسان کی, کیوں؟ اس لیے تاکہ یہ میری بندگی کرے, میری بندگی کرے. اور کیا خوب کہا ہے مولانا جامی رحمت اللہ علیہ نے کہ ابرم بادو مہو خورشید و فلک درکارن تا تو نانے بکفاری و بغفلت نہ خوری. کہتے ہیں کہ اللہ تعالی نے یہ بادل, یہ ہوائیں, اور یہ چاند, اور یہ سورج, اور یہ آسمان سب تمہاری خدمت میں لگائے ہوئے ہیں. یہ چاند, یہ سورج جو ہوتا ہے جب تک وہ اپنی شعائیں نہ ڈالے کھیتیوں کے اوپر, کھیتیاں پک نہیں سکتی, تو یہ بارش برستی ہے ابر سے, وہ اس کو کھیتی کو سرسبز کرتی ہے, شاداب کرتی ہے. وہ سارے کام اللہ تعالی نے تمہاری خدمت میں لگائے ہوئے ہیں صرف ایک وجہ سے, تاکہ ایک روٹی تمہارے ہاتھ میں آ جائے, تب تو نانے بکفاری, روٹی ہاتھ میں آئے وہ بغفلت نہ خوری, اور غفلت کے ساتھ تم نہ کھاؤ, اللہ کی نعمت سمجھ کر اللہ تعالیٰ کا شکر ادا کر کے کھاؤ. اس لیے اللہ تعالیٰ نے ساری خدمت میں لگایا ہوا ہے. تو یہ جو زندگی کا اصل مقصد ہے, عبادت اور بندگی, اللہ تبارک و تعالیٰ کی بندگی, یہ ہے انسان کا اصل مقصد, جو اسے ہر وقت سامنے رکھنا چاہیے, اپنے ہر نشست و برخاست میں, ہر کام میں, سوتے ہوئے, جاگتے ہوئے, کھاتے ہوئے, پیتے ہوئے, روزی کماتے ہوئے, تجارت کرتے ہوئے, ہر وقت اس کو یہ پیش نظر رکھنا چاہیے کہ میں اللہ کا بندہ ہوں اور اللہ کے احکام کے مطابق زندگی گزارنے کا پابند ہوں. اور یہ ہے اصل حقیقت انسان کی. اللہ تبارک و تعالیٰ فرماتے ہیں اس حقیقت سے تمہیں غافل کر دیا ہے. کس نے غافل کر دیا ہے؟ کثرت سے چیزیں بٹورنے میں, کہ میں زیادہ سے زیادہ دولت کما لوں, زیادہ سے زیادہ مزے اڑا لوں, اس نے تمہیں غافل کر رکھا ہے اس بندگی کے اصل مقصد زندگی سے. اللہ تبارک و تعالیٰ یہ شکایت کر رہے ہیں, غافل کر رکھا ہے. اور ان قریب تمہیں پتہ لگ جائے گا کہ جن چیزوں کو تم نے اپنی زندگی کا مقصد بنایا ہوا تھا, جن پر تم لڑتے مرتے تھے, جن کے اوپر تم مقدمہ بازیاں کیا کرتے تھے, وہ بچوں کے کھلونوں سے زیادہ بے حقیقت تھی. دیکھو بچپن میں انسان, بچپن کا ذرا غور, اپنے بچپن کا تصور کرو, तो बचपन में अगर कोई शख्स कोई खिलौना ला दे जो पहले तुमने नहीं देखा और उसे खेलने में मजा आता है, तो अपनी सारी जिंदगी की सबसे बड़ी नेमत और दौलत उसके खिलौने को समझती है। और वो खिलौना अगर कोई शख्स छीन के ले जाए तो समझोगे कि इसने मेरे ऊपर इतना जुल्म ढा दिया, मेरी कायनात लुट गई। होता ही नहीं होता है। अब भी बच्चों को देख लो, बच्चों के सामने हमें अपने अपना बचपन याद है। अगर हम अपने बचपन में हमसे कोई खिलौना छीन के ले जाता तो रो रो के बहुत बुरा हाल कर देते, अपने माँ बाप का भी को भी परेशान करते कि ये छीन के ले गया। अब जब उसका तसव्वुर करते हो तो क्या होता है, जब उस वक्त का तसव्वुर करते हो कि भाई मैं इतना छोटे से खिलौने की खातिर मैं इतना रोया करता था, उसको मैंने इतनी बड़ी दौलत समझा हुआ था, उसको जब सोचते हो सबके मुंह पर हंसी आ रही है, मुंह पर मुस्कुराहट आ रही है कि कैसे हम उस वक्त गाफिल थे कि इस चीज को अपनी सारी दुनिया कायनात समझे हुए थे। तो जब आदमी अपनी पिछली जिंदगी पर नजर डालता है तो जिन चीजों से दिल लगाया हुआ था, जिन चीजों से को अपनी कायनात समझा हुआ था, उनको इंसान बाद में हंसता है कि मैंने किस चीज से दिल लगाया हुआ था। एक वक्त ऐसा आने वाला है कि अब जिन चीजों दिल लगाया हुआ है, ये जमीन, ये जायदाद, ये मकान, ये गाड़ियां, ये फर्नीचर, ये घर का साजो सामान, अब जिनसे दिल लगाया हुआ है, एक वक्त आएगा कल्ला सौफ तालमून, उस वक्त तुम्हें पता चल जाएगा कि इनकी क्या हकीकत थी। ये कुछ भी हकीकत नहीं रखते थे। हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबे किराम की तरबियत इस तरह फरमाई कि जब कभी सहाबे किराम का दिल लगने लगा किसी दुनिया की किसी अच्छी चीज के ऊपर, तो आपने मना तो नहीं फरमाया, लेकिन मना फरमाने के साथ फौरन उसकी हकीकत भी बता दी। एक मरतबा रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने कहीं बाहर से कोई अच्छा कपड़ा बना हुआ आया, रेशमी कपड़ा था औरतों के पहनने के लिए, तो साहबे किराम के सामने जब वो आया पहली बार उसने अच्छा कपड़ा देखा था तो सब उसको हाथ लगा लगा कर देखने लगे कि कितना अच्छा है, कितना खूबसूरत है, कितना अच्छा बना हुआ है। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम देखते रहे और जब सब लोग देख चुके और उससे एक लुत्फ ले चुके तो एक जुमला फरमा दिया कि ठीक है तो बहुत अच्छा यह कपड़ा, लेकिन मैं तुम्हें बताऊं कि साद इब्ने मुआज़ रज़ियल्लाहु ताला अन्हु जो ग़ज़वे अहज़ाब के मौके पर शहीद हुए थे, उनका जिक्र फरमाया कि साद इब्ने मुआज़ को जन्नत में नाक पहुंचने के लिए जो रूमाल मिला है वो इससे हजार दर्जे बेहतर है। जो नाक पहुंचने के लिए रूमाल जो मिला है जन्नत में वो इससे हजार दर्जे बेहतर है। तो इस तरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सहाबे किराम की तरबियत फरमाते थे कि दुनिया की जिन चीजों से तुमने दिल लगाया हुआ है कहीं ऐसा ना हो कि उसमें बदमस्त होकर और उसमें होकर तुम गफलत का शिकार हो जाओ और आखिरत की नेमतों को भूल जाओ। तो अल्लाह ताला ये शिकायत फरमा रहे हैं कि हरगिज तुम्हें ऐसा नहीं करना चाहिए कि इन दुनिया की कसरतों की तरफ मुतवज्जे होकर अपनी जिंदगी के असल मकसद से गाफिल हो जाओ, गाफिल ना होना। और ये गफलत सबसे बड़ी बुरी बला है कि इंसान अल्लाह से और अल्लाह के सामने पेश होने से, अल्लाह तबारक व तआला के सामने जवाबदेह होने से गाफिल हो जाए। यह गफलत बुरी बला है, इस गफलत को दूर करने की जरूरत है। अल्लाह ताला ने ये नहीं कहा कि खाना मत खाओ, ये नहीं कहा कि रोजी ना कमाओ, ये नहीं कहा कि तिजारत ना करो, ये नहीं कहा कि मुलाजमत ना करो, ये नहीं कहा बीवी बच्चे ना रखो, ये नहीं कहा कि अपने मकान में ना रहो, सब काम करो, लेकिन काम करने के साथ गफलत के साथ ना करो। उसको अल्लाह ताला की नेमत शुमार करके, अल्लाह ताला की नेमत समझकर उस पर अल्लाह ताला का शुक्र अदा करो, हलाल तरीके से काम करो, जो काम करो हलाल तरीके से करो, रोजी कमाओ तो हलाल तरीके से कमाओ, खाना खाओ तो हलाल तरीके से सुन्नत के मुताबिक खाओ, कारोबार करो तो हलाल तरीके से करो और हराम तरीके से बचो, और अल्लाह तबारक व तआला की नेमतों का शुक्र अदा करो। क्योंकि आगे फरमा रहे लतस्अलुन यौमा इज़िन अनिन नईम, उस दिन तुमसे جو ہم نے تمہیں دنیا میں نعمتیں دی تھی ان کے بارے میں سوال ہوگا کہ وہ تم نے کیا ان کا حق ادا کیا. اور اسی سورت کے تفسیر میں مفسرین نے حدیث روایت کی ہے کہ ایک مرتبہ حضور نبی کریم صلی اللہ علیہ وسلم فاقے سے تھے, گھر میں کھانے کو کچھ نہیں. رسول کریم صلی اللہ علیہ وسلم نے ہماری خاطر کیسی کیسی آزمائشیں جھیلی ہیں, جس کے سامنے یہ پیشکش کی گئی ہو کہ اگر تم چاہو تو احد کا پہاڑ تمہارے لیے سونے کا بنا دیا جائے, تو سرکار نے تو عالم صلی اللہ علیہ وسلم جواب میں عرض کیا کہ یا اللہ میں اتنا دولت مند بننا نہیں چاہتا, میں تو چاہتا ہوں کہ ایک دن کھاؤں اور ایک دن بھوکا رہوں. تو فاقے کی حالت میں تھے, بھوک کی حالت میں تھے, اسی بھوک کی حالت میں باہر نکلے کہ کوئی سامان کیا جائے. بہرحال یہ بھی اللہ تعالیٰ نے انسان کے ذمے فریضہ رکھا ہے, اپنے نفس کا بھی حق رکھا ہے, تو اس نفس کا حق ادا کرنے کے لیے باہر نکلے کہ کہیں سے کوئی ذریعہ ہو جس سے کھانا حاصل کیا جا سکے. باہر نکلے تو دیکھا صدیق اکبر رضی اللہ تعالیٰ عنہ بھی باہر پھر رہے, اور ان سے پوچھا بھائی کیوں نکلے ہو, کہاں جا رہے ہو, تو انہوں نے بھی جواب میں فرمایا کہ رسول اللہ الجوع, بھوک کی وجہ سے نکلے. تو رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ چلو آج ہم اپنے ایک انصاری بھائی کے باغ میں چلتے ہیں. انصار جو تھے مدینہ منورہ کے, وہ ہمیشہ جانساری کرتے رہے ہیں رسول کریم صلی اللہ علیہ وسلم صحابہ کرام کے لیے, تو چلو آج ان کے باغ میں چلتے ہیں, وہ خوش ہو جائیں گے کہ رسول کریم صلی اللہ علیہ وسلم ہمارے باغ میں تشریف لائے. نبی کریم صلی اللہ علیہ وسلم تشریف لے گئے, جب انصاری صحابی نے دیکھا کہ رسول کریم صلی اللہ علیہ وسلم میرے باغ میں تشریف لائے ہیں, ان کی تو خوشی کا کوئی ٹھکانہ نہ رہا. انہوں نے جلدی سے وہاں ایک درخت کے سائے میں ایک بچھونا بچھایا اور اس کے اندر حضور اقدس صلی اللہ علیہ وسلم سے عرض کیا کہ رسول اللہ یہاں پر ٹھہریے, اور پھر جلدی سے گرمی کا موسم تھا, سائے کے اندر بٹھا کر پانی لے کر آئے اپنے کنویں کا, اور ساتھ میں کچھ کھجوریں لے کر آئے نبی کریم صلی اللہ علیہ وسلم کے لیے. آپ نے وہ کھجوریں شوق سے تناول فرمائی, پانی ٹھنڈا پیا, جب پی کر فارغ ہو گئے تو فرمایا کہ یہ بھی نعمتیں جو ہمیں ملی ہیں کہ دھوپ میں سایہ مل گیا, پیاس کی حالت میں پانی مل گیا, بھوک کی حالت میں کھجوریں مل گئیں, یہ بھی عظیم نعمتیں ہیں, اور آخرت میں ان سے بھی سوال ہوگا. لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ, اس دن تم سے اس کا بھی سوال ہوگا کہ اس کا کیا حق ادا کیا تم. تو میرے بھائیوں اور دوستوں, ہم سے مطالبہ یہ نہیں ہے کہ کھانا پینا چھوڑ دو, حضور نے تو فاقے برداشت کر دیے, ہم سے یہ مطالبہ نہیں ہے کہ تم بھی فاقے اٹھاؤ. ہمیں اجازت دی ہے کہ کھاؤ کماؤ, حلال طریقے سے کھاؤ کماؤ, لیکن خدا کے لیے غفلت سے اپنے جان چھوڑاؤ. غفلت سے جان چھوڑانے کا طریقہ یہ ہے, دو باتیں عرض کرتا ہوں. اللہ تبارک و تعالیٰ آپ کے رحمت سے مجھے اور آپ کو سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے تو انشاءاللہ غفلت سے نجات ملے گی. کیا؟ اللہ کو نہ بھولو, اللہ تبارک و تعالیٰ کو نہ بھولو. جس حالت میں بھی ہو, اگر کوئی تمہیں حاجت درپیش ہے تو اللہ تعالیٰ سے مانگتے رہو, یا اللہ مجھے یہ حاجت ہے, یا اللہ میری یہ حاجت دور فرما, یا اللہ مجھے یہ ضرورت دور فرما دیجیے, یا اللہ میری یہ تکلیف دور فرما دیجیے. رٹ لگاؤ اللہ تعالیٰ سے مانگنے کی. انسان کوئی بھی ایسا نہیں ہے کہ جس کو ہر وقت کوئی نہ کوئی حاجت درپیش نہ ہو. ہم جب اگر باہر نکلتے ہیں, ہمیں سواری کی ضرورت ہے, یا اللہ سواری دلوا دیجیے, سواری میں بیٹھ گئے تو چاہتے ہیں کہ میں جلدی سے منزل تک پہنچ جائے, یا اللہ منزل تک جلدی پہنچا دیجیے. دعا کی کثرت, اللہ تعالیٰ سے مانگنے کی کثرت, اس کی عادت ڈالیں. اور جو چیز حاصل ہے, جو حاجت پوری ہوئی ہے, کھانا سامنے آیا ہے, پانی پی رہے ہیں, گھر والوں کو اچھا خوشحال دیکھ رہے ہیں, تو ہر بات پر اللہ تعالیٰ کا شکر ادا کرنے کی عادت ڈالیں. یا اللہ آپ کا شکر ہے اپنا اچھا کھانا عطا فرمایا, یا اللہ آپ کا شکر ہے آپ نے اچھا گھر عطا فرمایا, یا اللہ آپ کا شکر ہے کہ آپ نے گھر کے اندر سکون عطا فرمایا, میرے گھر والے سب خیر و عافیت سے ہیں, اے اللہ ہمیں اس کے شکر ادا کرنے کی توفیق عطا فرمائی. یہ دو باتیں ہیں, ایک دعا کی کثرت, دوسرے شکر کی کثرت. یہ دو اگر باتیں ہم اپنا لیں اپنی زندگی کے اندر تو انشاءاللہ یہ غفلت ہمارے اوپر طاری نہیں ہوگی جس کا اللہ تعالی نے اس صورت میں شکوہ فرمایا ہے. غفلت نہیں ہوگی تو انشاءاللہ اللہ تبارک و تعالی کا دھیان رہے گا, اللہ تعالیٰ کے سامنے پیش ہونے کا دھیان رہے گا, آخرت کا تصور رہے گا, اور وہ ہمیں گناہوں سے بھی بچائے گا انشاءاللہ, اور ہماری زندگی کو بھی بہتر بنائے گا, دنیا کو بھی اور آخرت کو بھی. www.dasquran.com